नमस्कार, म रविन्द्र सुवेदी। थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै thahakhabar.com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। प्रमुख सत्तारूढ दल नेपाली कङ्ग्रेसभित्र नेतृत्वको रवैयाले असन्तुष्टि बढेको छ। गत मङ्सिरमा भएको पार्टीको 14 महाधिवेशनमा नेतृत्वका लागि बनेका गुटहरू अहिले स्थापित गुटकै रूपमा विकास भएका छन्। हुन त कङ्ग्रेसमा दुईवटा बलिया धार जहिले पनि बन्ने गरेका छन्। यी दुई धारमा भागबण्डा मिले मौनता र नमिले असन्तुष्टि प्रष्टै देखिने गरेको छ। तर पछिल्लो समय सभापति शेरबहादुर देउवाले विभिन्न भ्रातृ संस्थाको नेतृत्व तोक्दा वा विभागीय जिम्मेवारी दिँदा समेत अर्को पक्षलाई कुनै वास्ता नगरेपछि असन्तुष्टि थप बढेको देखिन्छ। अर्कोतर्फ सङ्घ र प्रदेशको निर्वाचन आउँदैछ। निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा पनि विभिन्न आवाजहरू उठिरहेका छन्। तर नेतृत्वले पार्टीसँग केन्द्रीय समिति बैठकमा छलफल गरिरहेको छैन। आजको द न्युज प्लस कार्यक्रममा सभापति देउवाको एकलौटी शैलीले कङ्ग्रेस एकता लैजाँदैछ अनि निर्वाचनको तयारी चाहिँ कसरी भइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। कुराकानीका लागि नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गुरुङजी नमस्ते।
नमस्ते,
कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद।
देउबा महाधिवेशनबाट सभापतिमा नवीकरण भइसकेपछि पार्टी अगाडि बढाउने भन्दा पनि सरकार चाहिँ कसरी जोगाउने र कार्यकाल कसरी लम्ब्याउने भन्ने कुरामा बढी केन्द्रित हुनुभयो भन्ने गुनासो छ नि।
होइन, 14 महाधिवेशनमा आदरणीय शेरबहादुर देउबा पार्टी सभापतिमा निर्वाचित भइसकेपछि सबैभन्दा पहिले उहाँले त पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनुभयो। केन्द्रीय समितिको बैठकमा छलफल गर्नुभयो। त्यसपछि गएर स्थानीय तहको निर्वाचन आयो। स्थानीय तहको निर्वाचनमा कसरी जाने, के गरेर अगाडि बढ्ने भनेर पार्टीबाटै निर्णय भयो। केन्द्रीय निर्वाचन परिचालन समिति केन्द्रीय समितिले नै गठन गरेको हो। त्यस्तै केन्द्रीय प्रचार प्रसार समिति केन्द्रीय समितिबाट नै गठन भएको हो। र स्थानीय तहको निर्वाचनमा पनि महानगरपालिका बाहेक अन्य तहका उम्मेदवारीहरूको चयन चाहिँ प्रदेशलाई, सम्बन्धित प्रदेशलाई चाहिँ जिम्मेवारी दिने भनेर सबै प्रदेशहरूले उपमहानगरपालिकासम्मका टिकटहरू वितरण गर्नुभयो। गठबन्धनमा जाने नजाने भन्ने विषयमा पनि केन्द्रीय समितिबाट नै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनमा जाने, सकेसम्म चाहिँ जिल्ला तहबाट नै गठबन्धनका निर्णयहरू गर्ने भन्ने कुराहरू निर्णय भएको कारणले गर्दा अहिले उहाँ प्रधानमन्त्री पनि हुनुहुन्छ। त्यसै सम्मान्य प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतले सरकार सञ्चालन गरिरहनु भएको छ। अर्को आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सभापतिको हैसियतले पार्टीका कामहरू पनि गरिरहनु भएको छ। दुवैतिर उहाँले समान रूपले नै समय दिनुभएको छ, कार्य विभाजनहरू गर्नुभएको छ। त्यसअनुसार नेपाली कङ्ग्रेसको नेतृत्वमा अहिले गठबन्धनको सरकार पनि राम्रैसँग काम गरिरहेको छ र पार्टीले पनि राम्रैसँग अगाडि बढिरहेको देखिन्छ।
स्थानीय निर्वाचनको बेला चाहिँ कङ्ग्रेसलाई कसरी विजयी गराउने भन्ने भन्दा पनि उहाँका सहयात्री दललाई, अहिलेको सरकारका सहयात्री दललाई कसरी सुरक्षित गर्ने भन्ने कुरामा बढी उहाँले चासो लिनुभएको भनेर पार्टीभित्रैबाट आवाज उठेको थियो। केन्द्रीय समिति बैठकबाट निर्णय चाहिँ गराउनु भएको थियो।
केन्द्रीय समितिको बैठकबाट नै गठबन्धनमा जाने भनेर निर्णय भयो। स्थानीय तहको निर्वाचनमा नेपाली कङ्ग्रेस देशभरिमा सबैभन्दा ठुलो दलको रूपमा स्थापित भएको छ र देशभरिमा मात्रै होइन, सातैवटा प्रदेशको निर्वाचनको नतिजा हेर्ने हो भने पनि सातैवटा प्रदेशमा नेपाली कङ्ग्रेस पहिलो पार्टीको रूपमा स्थापित भएको छ। देशभरिका सबै वडाहरूलाई पनि हेर्ने हो भने वडाहरूमा पनि नेपाली कङ्ग्रेसको सङ्ख्या बढी छ र एउटा बाजुराको एउटा स्थानीय तह बाहेक अहिले 752 स्थानीय तहको निर्वाचन भइसक्यो र नेपाली कङ्ग्रेस पहिलो पार्टीको रूपमा स्थापित भएको छ। यसमा एउटा त नेपाली कङ्ग्रेसप्रतिको आम जनताहरूको आकर्षण त्यो देखियो। दोस्रो, नेकपा एमाले विगतका दिनमा गरेका गल्तीहरू, सरकारमा रहँदा गरेका त्रुटिहरू, उनले गर्न नसकेका जनताका कामहरू, होइन उनले के भने बढीभन्दा बढी बोल्ने काम केही पनि नगर्ने कुराबाट जनताहरू दुःख भइसकेका थिए। तेस्रो के हो भने गठबन्धन दलहरूको पनि एकअर्कालाई सहयोग रह्यो। एकअर्कालाई सहयोग भएको कारणले गर्दा नै गठबन्धनका दलहरू आज स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन चाहिँ सफल भएको र यसले गठबन्धन दलहरूका सबै नेताहरू बसेर जुन एउटा परिपक्व निर्णय गर्नुभएको छ त्यो निर्णय वास्तवमै स्थानीय तहको निर्वाचनको नतिजाले त्यो निर्णयलाई चाहिँ सकारात्मक रूपले आम जनताले लिएको प्रष्ट देखिन्छ।
गठबन्धन गर्दाखेरि स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दाखेरि कङ्ग्रेसका कतिपय नेताहरूले गठबन्धनका कारणले कतिपय स्थानीय तह गुमाएको भन्ने लागेको छ, अनि गठबन्धनका अरू दलहरू कम्युनिस्ट पार्टीहरूमा चाहिँ कङ्ग्रेसले मात्रै फाइदा लिएको भन्ने लागेर अहिले त वाम गठबन्धनको फेरि चर्चा सुरु भएको छ। एकातिर कङ्ग्रेसभित्र असन्तुष्टि छ, अर्कोतिर गठबन्धनका अरू पार्टीमा पनि असन्तुष्टि देखिन्छ, दोहोरो असन्तुष्टि देखियो यति बेला चाहिँ।
तपाईँले भन्नुभएको जस्तो एकातिर दोहोरो असन्तुष्टि पनि छ होइन, नभएको होइन, अर्को दोहोरो सन्तुष्टि पनि छ। दोहोरो सन्तुष्टि के छ भने गठबन्धनकै कारणले कतिपय पालिकाहरू जितेका छन्, कतिपय महानगरपालिकाहरू जितेका छन्। गठबन्धन नभएको भए हामी हार्थ्यौँ भन्ने कतिपय वार्डहरूलाई लागेको छ, वडाहरू कतिपय गठबन्धनकै कारणले पनि जितेका छन्। त्यसैले नेपाली कङ्ग्रेस एक्लै पनि चुनाव लडेको छ होइन, नेपाली कङ्ग्रेस र जो गठबन्धनका दलहरू हुनुहुन्छ उहाँहरूले एक्लै पनि चुनाव लड्नु भएको छ। एक्लै चुनाव लड्दाखेरि कहीँ विजय बन्नुभएको छ, कहीँ पराजय बन्नुभएको छ। र गठबन्धन सबै ठाउँमा गठबन्धन भएको छैन, देशको 753 स्थानमा गठबन्धन भएको छैन। र जति ठाउँमा गठबन्धन भयो त्यो गठबन्धनको नतिजा चाहिँ मलाई लाग्छ धेरै ठाउँहरूमा सकारात्मक रूपले आएको छ। त्यसैले गठबन्धनमा जुन जाने निर्णय भयो त्यो गठबन्धन दलका नेताहरू बसेर स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जाने भनेर जुन निर्णय गर्नुभयो त्यो निर्णयले चाहिँ सकारात्मक नतिजा चाहिँ दिएको प्रष्ट छ। हामीले अहिले डाटा नै हेऱ्यौँ भने पनि त्यो चाहिँ देख्छौँ हामी।
तपाईँले यत्रो धेरै सन्तुष्टि लिइरहेको यो गठबन्धनको नतिजापछि वाम दलहरू किन बिस्किरहेको जस्तो देखिन्छ? वाम एकताको फेरि चर्चा चलेको छ, वाम गठबन्धन अथवा वाम एकीकरण अथवा एउटै पार्टी बनेर पो जाने कि भन्ने खालकासम्म चर्चा छलफलहरू भइरहेका छन्।
मलाई लाग्दैन त्यो चाहिँ उहाँहरूको एकता होला, उहाँहरूको गठबन्धन होला, उहाँहरू चाहिँ एउटै पार्टी बनाएर जानु होला, त्यो चाहिँ सम्भवै देख्दिनँ म होइन। किनभने नेपालमा अहिले
तपाईँहरूले चाहिँ उनीहरूको सम्भव देख्नुहुन्न, तपाईँहरू सन्तुष्ट हुनुहुन्छ, तर असन्तुष्ट भएको र कङ्ग्रेसको नेतृत्वको गठबन्धन चित्त नबुझाइरहेको भन्ने कुरा त प्रष्ट देखियो नि त होइन र?
यो गठबन्धन निर्माण हुँदा नै दुईटा प्रमुख एजेन्डा थियो त्यति बेला। एउटा एजेन्डा के थियो भने नेपालको संविधानमाथि बारम्बार प्रहार भइरहेको स्थितिमा यो संविधानको संरक्षण र समर्थन गर्ने एउटा एजेन्डा थियो। दोस्रो एजेन्डा के थियो भने नेपाली जनताको हकभित्र अधिकारको लागि कामहरू गर्ने भनेर यो दुईवटा प्रमुख एजेन्डाको लिएर गठबन्धन निर्माण भएको थियो। र स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि जुन नेपालको संविधानको कार्यान्वयन छ त्यो कार्यान्वयनको चरण चाहिँ र नेपालको संविधानलाई संरक्षण र समर्थन गर्ने जुन दायित्व त्यो एउटा चरण चाहिँ पुरा भएको छ। अब प्रदेश तहको निर्वाचन बाँकी छ, सङ्घीय तहको निर्वाचन बाँकी छ। त्यस्तै जनताको हकहितको लागि काम गर्ने भन्ने कुरामा तपाईँलाई त्यति बेला कोभिडको त्यत्रो महामारी थियो, कोभिडको महामारीमा कोभिडको खोप आएको थिएन, यो सरकार निर्माण भइसकेपछि खोप आयो, आज हरेक नेपाली नागरिकलाई तपाईँलाई खोप कोरोना विरुद्ध कोभिड-19 कोरोना भाइरस विरुद्ध खोप तपाईँलाई हरेक नागरिकलाई चाहिँ आज दिइएको छ। त्यसै गरेर बालबच्चाहरूलाई पनि 11 वर्ष 12 वर्ष मुनिको चाहिँ बालबच्चाहरूको लागि पनि खोप आइसकेको स्थिति छ। पेट्रोलियम पदार्थको जुन मूल्य घटाएर अहिले सरकारले नेपाली कङ्ग्रेसको नेतृत्वमा बनेको यो गठबन्धनको सरकारले जुन जनताको लागि राहत दिने जुन राम्रो काम गरेको छ, त्यसै गरेर तपाईँलाई यो असाध्य रोगहरू जुन दीर्घ रोगीहरू छन्, मृदण्डका रोगीहरू भए, मृगौलाका रोगीहरू भए, क्यान्सरका रोगीहरू भए, यी रोगीहरूलाई चाहिँ तपाईँलाई मासिक भत्ता दिने जुन व्यवस्था सरकारले गरेको छ, त्यसै गरी वृद्ध भत्तामा तपाईँलाई उमेर घटाएर 65 वर्षको उमेर ल्याएको छ, कर्मचारीहरू सम्पूर्ण कर्मचारीहरूको तलब चाहिँ बढेको छ, बढाएको छ यो सरकारले। त्यसैले जनताको हितमा गर्नुपर्ने कामहरू यो सरकारले गरिरहेको छ र यो सरकारले गरेको कारणले दोस्रो हाम्रो जुन गठबन्धन गर्दाखेरि जुन दोस्रो बुदा थियो जनताको हकित र अधिकारको लागि काम गर्ने, यो सरकारले गठबन्धनको सरकारले जनताको हकितको लागि काम गरिरहेको चाहिँ प्रष्ट देखिन्छ। त्यसैले यो गठबन्धनभित्र बस्दाखेरि सबैको सबै कुरा लागू नहुन सक्छ, तर सबैको केही न केही कुरा चाहिँ लागू भएकै छ। र मलाई विश्वास के छ भने गठबन्धन प्रदेश तहको निर्वाचन, सङ्घीय तहको निर्वाचन सँगै जान्छ।
तपाईँले जति भने पनि सरकारले गरेका कामहरूमा थुप्रै चिजहरू भए सन्तुष्ट छन् नागरिक, हामी सन्तुष्ट छौँ, भनिरहँदाखेरि पनि मैले यहाँ जोड्न खोजेको कङ्ग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ, कङ्ग्रेसले गएको स्थानीय तहमा चाहिँ कङ्ग्रेसले भनेअनुसार न्यायोचित पदहरू विभाजन गरेर दिएको छ, सिटहरू गएको स्थानीय तहमा, र आगामी स्थानीय तहका लागि पनि आगामी निर्वाचनका लागि पनि कङ्ग्रेसले एक खालको तयारी गर्दै होला अथवा गठबन्धनमा एक खालको छलफल हुँदै होला। तर गठबन्धनमा भएका कम्युनिस्ट पार्टीहरू जो हिजो नेकपामा हुँदाखेरि त्यसपछि सँगै बस्न सकेनन्, अहिले ती पार्टीहरू बिच फेरि एकीकरण अथवा गठबन्धनको चर्चा हुने कुरामा चाहिँ पक्कै पनि यो गठबन्धनभित्रको असन्तुष्टि नै होला। त्यो बाहेक अर्को कारणले त उनीहरू नयाँ गठबन्धन गर्नेतर्फ चाहिँ सल्लाह गर्नुपर्ने अथवा छलफल गरेर जानुपर्ने आवश्यकता महसुस गर्दैनथे होला। अब आफ्नै गठबन्धनभित्रका दलहरू चाहिँ किन असन्तुष्ट बनेका रहेछन्?
गठबन्धनभित्रका दल चाहिँ असन्तुष्ट हुनुहुन्न, बरु उहाँहरूकै चाहिँ दल चाहिँ असन्तुष्ट देखिनु हो। जस्तै वामदेव गौतमजी गठबन्धन दलमा त हुनुहुँदैन, वामदेव गौतमजीले त अस्ति भर्खर नयाँ पार्टी गठन गर्नुभयो, होइन? गठबन्धन दलका कुनै व्यक्तिले कुनै पार्टीले त नयाँ दल गठन गरेको त मलाई थाहा छैन। त्यसैले गठबन्धनभित्रका जो दलहरू हुनुहुन्छ उहाँहरू दलका नेताहरू, उहाँहरू म्याच्युर हुनुहुन्छ, उहाँहरू परिपक्व नेताहरू हुनुहुन्छ, त्यसैले उहाँहरूले परिपक्व निर्णय गर्नुहुन्छ। योभन्दा अगाडि सबै दलको केन्द्रीय कार्य समिति
एकीकृत समाजवादीले गएको निर्वाचनमा अपमानै भएको भन्ने खालको निष्कर्ष निकालेको छ, र अरू पार्टीहरूसँग गठबन्धन गर्नका लागि खुल्ला रहेको अथवा केही शर्तहरू रहेको एउटा खालको मापदण्ड जस्तो सार्वजनिक गरेको छ। यो त असन्तुष्टि नै होइन र असन्तुष्ट
भर्खरै भएको केन्द्रीय कार्य समितिको बैठकले उहाँहरूको यो गठबन्धनलाई निरन्तरता दिने भनेर भन्नुभएको छ,
भन्नु पनि भएको छ त्यो त। तर कार्यगत एकता गर्न सक्ने, गठबन्धन गर्न सक्ने, एमालेसँगै गठबन्धन गर्न सक्ने सम्मको कुरा सार्वजनिक भएको छ।
गठबन्धन मलाई हेर्नु, मलाई चाहिँ के लाग्छ भने यो भन्ने कुरा एउटा हो, गर्ने कुरा एउटा हो, होइन? अब यो देशमा कम्युनिस्ट गठबन्धनको कुरो धेरै वर्ष पहिले पनि चल्थ्यो, होइन? भोलि पनि चल्ला, यो नचल्ने कुरो होइन, अहिले पनि चल्छ। तर कम्युनिस्ट गठबन्धन हुँदैन, यसमा चाहिँ म ढुक्क छु।
किन, विगतको अभ्यास हेरेर भन्नुभएको कि?
विगतदेखि नै देखियो नि, यो देशमा जति कम्युनिस्ट पार्टीहरू टुक्रिए, तपाईँलाई जति धेरै कम्युनिस्ट पार्टी यो देशमा जति धेरै कम्युनिस्ट पार्टीहरू छन् मलाई लाग्छ अरू देशमा खोज्नुपर्छ, त्यति धेरै कम्युनिस्ट पार्टी छैनन् होला, होइन? त्यति धेरै कम्युनिस्टहरू विभिन्न नाममा कम्युनिस्ट पार्टीहरू हुनुहुन्छ, होइन? उहाँहरू कहिले मिल्नुहुन्छ, कहिले फुट्नुहुन्छ, कहिले मिल्नुहुन्छ, कहिले फुट्नुहुन्छ, यो क्रम उहाँहरूको इतिहासमा पनि देखिएको छ, अहिले पनि त्यो हुन्छ। जस्तै वामदेवजी भर्खरै अर्को नयाँ पार्टी खोल्नुभयो, होइन? र भविष्यमा पनि त्यो भइरहन्छ। त मलाई विश्वास के छ भने अहिलेको जुन पाँच दलीय गठबन्धन छ, पाँच दलीय गठबन्धनमा परिपक्व नेताहरू हुनुहुन्छ, परिपक्व नेताहरूले परिपक्व निर्णय गर्नुभएको छ, उहाँहरूले प्रदेश तह र सङ्घीय तहसम्म नै यो गठबन्धन लिएर जानुहुन्छ। र अर्को कुरा के हो भने हामीले अन्य दलहरूलाई पनि आमन्त्रण गरिरहेका छौँ, आउनुहोस् यो गठबन्धनमा, आउनुहोस् सरकारमा भनेर अन्य दलहरूलाई पनि हामीले आमन्त्रण गरिरहेको छौँ, ताकि गठबन्धनहरू गठबन्धन दलमा सङ्ख्या बढोस्, अलिक प्रिय रूपमा चाहिँ गठबन्धन अगाडि बढोस्, त्यसले चाहिँ प्रदेश तहमा पनि यो संविधानको संरक्षण र सम्वर्धन गर्ने कुरा, जनताको हकहित र अधिकारको लागि काम गर्ने कुरा, यो दुवै मुख्य जुन बेसिक एजेन्डा छ, आधारभूत मुद्दा छन्, यो मुद्दामा चाहिँ सबै दल मिलेर काम गरौँ। किन सबै दलले आखिर गर्ने त यो संविधानको संरक्षण र सम्वर्धन नै हो, सबै दलले आखिर गर्ने अन्तत जनताको हकहित र अधिकारको लागि नै काम गर्ने हो। त्यसैले हामी चाहन्छौँ गठबन्धनमा अरू दलहरू पनि आउनुहोस्, आउनुहोस् अरू दलहरू पनि सरकारमा सहभागी हुनुहोस्, हामी सबै दललाई समेटेर प्रदेश तहको निर्वाचन र सङ्घीय तहको निर्वाचनमा जान चाहन्छौँ। त्यसैले सङ्घीय तहको निर्वाचन पछि पनि यो गठबन्धन कायम रहन्छ, किनकि सङ्घीय तहको निर्वाचनमा एउटै दलले बहुमत ल्याएन भने त सरकार निर्माण गर्नको लागि त अन्य दलहरूको साथ चाहिन्छ, अन्य दलको साथ लिनको लागि त गठबन्धन दलभित्रकै चाहिँ सांसदहरूको चाहिँ साथ लिँदाखेरि त्यो बढी उपयुक्त हुन्छ। त्यसैले सरकार निर्माण पनि भोलि गठबन्धनको हुनसक्छ, गठबन्धनमा सरकार निर्माण भयो भने त्यसपछि पनि गठबन्धन अगाडि बढ्छ। त्यसैले गठबन्धन सङ्घीय तहको निर्वाचनसम्म मात्रै होइन, त्यसपछि पनि गठबन्धन जान सक्ने सम्भावना चाहिँ मैले देख्छु।
अब तपाईँले गठबन्धनका विषयमा यति धेरै कुरा गरिरहँदाखेरि सन्तुष्टि छ एक खालको भनिराख्दाखेरि, पार्टीभित्र चाहिँ भ्रातृ संस्थाहरूको नेतृत्व चयनमा अथवा कुनै जिम्मेवारी प्रदान गर्ने कुरामा चाहिँ सभापतिले, सभापति पक्षले एकलौटी गरेको गुनासो व्याप्त छ।
यसमा यस्तो हो, केन्द्रीय कार्य समितिको बैठकले नै आदरणीय सभापति शेरबहादुर देउवाज्यूलाई सबै अधिकारहरू दिएको छ, भारतीय संस्थाहरू सुविच्छुक संस्थाहरू गठन गर्ने अधिकारहरू दिएको छ। त्यसैले केन्द्रीय कार्य समितिले अधिकार दिए उहाँलाई दिइसकेपछि उहाँले भातृ संस्थाहरू सुविच्छुक संस्थाहरू गठन गरिरहनु भएको छ होइन, र यो गठन गर्ने प्रक्रिया चलि नै रहेको छ। अहिले सबै भातृ संस्था सुविच्छुक संस्थाहरू गठन भएका छैनन्, गठन हुने प्रक्रिया सुरु नै भइरहेको छ। त्यसैले मलाई के लाग्छ भने यो केन्द्रीय कार्य समितिले नै आदरणीय सभापति शेरबहादुर देउवाजीलाई यो अधिकार दिएको छ, त्यो अधिकार को चाहिँ उहाँले सदुपयोग गरिरहनु भएको छ।
उहाँलाई अधिकार त दिएको छ सभापति भनिसकेपछि, पार्टीको सर्वोच्च पद भयो, उहाँसँग अधिकार असीमित छ होला पार्टीको, तर असन्तुष्ट पक्षलाई मिलाएर लैजानुपर्ने दायित्व पनि हो कि उहाँको?
अनि पक्षलाई मिलाएर लाने भन्दा पनि काम गरेका मानिसहरूले अवसर प्राप्त गर्नुपर्छ। अनि पक्षकै नाममा चाहिँ काम गरेका मानिसहरू चाहिँ बहिष्कृत हुने काम गरेका मानिसहरूले अवसर,
त्यसो त उहाँ निकट व्यक्ति उहाँ निकटले मात्रै काम गरेका त होइन होला,
काम गरेका धेरै हुन्छ, त काम गरेकै मध्येले अवसर प्राप्त गर्नु पऱ्यो नि। हामीले के देख्यौँ भने गुटको नाममा विगतका दिनमा तपाईँलाई धेरै कुराहरू भयो, जुन चाहिँ तपाईँलाई विधान मिचेर पनि कतिपय कुराहरू भयो। जस्तै योभन्दा अगाडि नै तपाईँले हेर्नुभयो भने नेविसङ्घको गठनमा तपाईँलाई कतिजना उपसभापति कतिजना महामन्त्री जुन नेविसङ्घको विधानले दिएकै थिएन होइन। त्यसैले के हुन्छ भने खालि भागभन्डा मिलाउने नाममा विधानभन्दा बाहिर गएर पनि भागभन्डा मिलाउनु राम्रो हुँदैन। र एकदम काम नगरेका मानिसहरूलाई गुटको नाममा, अब तपाईँलाई गुटको नाममा चाहिँ जसको पनि नाम दियो त्यो नाम चाहिँ राखिदिनुपर्छ भन्ने होइन, नामको विषयमा छलफल गरौँ। हामी सङ्गठनमै काम गरेका मानिसहरू आउने हुन्, नेभिसङमा काम गरेका मानिसहरू नेभिसङमा आउने हो, तरुण दलमा काम गरेका मानिसहरू तरुण दलमा आउने हो, महिला सङ्घमा काम गरेका मानिसहरू महिला सङ्घमा, किसान सङ्घमा काम गरेका साथीहरू किसान सङ्घमा आउने हो, जुन भारतीय संस्थामा काम गरिरहनु भएको छ ती साथीहरू मध्ये नै आउने हो। त ती नामहरूको विषयमा आउन बसेर छलफल गरौँ, सबैजना बसेर छलफल गरेर तपाईँलाई नाम चाहिँ सामूहिक रूपले चाहिँ निर्णय गरौँ। अब गुट गुटले नाम दिएर गुट गुटको पक्षबाट नाम आउने र त्यो नाम आउँदाखेरि भोलि काम नगरेको मान्छे आउँदाखेरि त काम गरेको मानिसलाई अन्याय हुन्छ नि। त्यसैले मैले स्पष्ट रूपमा के भनेको छु भने म पनि हिजो नेपाली कङ्ग्रेसको 14 महाधिवेशनमा पार्टीको केन्द्रीय सभापति पदमा उम्मेदवार भएको चुनाव लडेको मानिस हो। मेरो पनि त्यति बेला एजेन्डा थियो पार्टीले राजनीतिक सुरक्षा गर्नुपर्छ, राजनीतिक न्याय दिनुपर्छ। त्यसैले आम नेपाली कङ्ग्रेसका कार्यकर्ताहरू भारतीय संस्था सुविच्छुक संस्थामा काम गर्नुभएका हाम्रा साथीहरू जनसम्पर्क समितिमा काम गरिरहनुभएका सम्पूर्ण साथीहरूलाई चाहिँ राजनीतिक सुरक्षा र राजनीतिक न्याय दिने वातावरण पार्टीले निर्माण गर्नुपर्छ। र गुटको आधारले अब निर्णय हुनु हुँदैन, अब विधानको आधारले निर्णय हुनुपर्छ, भागभन्डाको आधारले निर्णय हुनु हुँदैन, अब विधानको आधारले निर्णय हुनुपर्छ र राजनीतिक सुरक्षा र राजनीतिक न्याय सबै कार्यकर्ताले पाउनुपर्छ भनेर मैले एजेन्डाको रूपमा उठाएको हुँ।
तर
रूपमा नै मैले त्यो एजेन्डा उठाएको छु, म त्यो एजेन्डामा अहिले पनि कायम छु।
तर अहिले चाहिँ भातृ संस्थाहरूको एउटा सभापति खडा गरिदिने, त्यसपछि महिनौसम्म होल्ड गरिदिने, अनि त्यसपछि काम गर्न पनि नदिने, त्यसपछि फेलियर बनाएपछि फेरि अर्को समिति गठन गरेको जस्तो गरेर एउटा नेतृत्व ल्याएर राखिदिने त्यो अभ्यास भइरहेको छ, लामै समय भइसक्यो यस्तो भइरहेको।
भातृ संस्थाहरूले पनि काम गर्नु पर्यो, हेर्नुहोस् भातृ संस्थाहरू
भातृ संस्थाले काम गर्नै नपाएको, नेतृत्वले नदिएको, टास्क नदिएको भन्छन्
नदिनु। म पनि भातृ संस्थाको नेतृत्व गरिरहेको, म पनि नेपाल विधायक सङ्घको निर्वाचित केन्द्रीय अध्यक्ष भएको मानिस।
तपाईँको पालामा त्यस्तो थिएन कि?
भन्दैछु, नेपाल विधायक सङ्घको विभिन्न तहहरूमा मैले पनि काम गरेको हुँ। त्यसैले काम गर्ने चाहना भएको व्यक्तिलाई कसैले पनि रोक्न सक्दैन। हेर्नुहोस् काम तपाईँलाई कुनै पनि तहमा तपाईँले काम, जस्तै अहिले म नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्य छु, मैले आफ्नो काम मैले आफ्नो जिम्मेवारी महसुस गरेर गर्ने हो। मलाई मैले काम गर्न मलाई कसैले रोक्न सक्दैन। मलाई पार्टीको विधानको परिधिभित्र रहेर मैले पार्टीको हकहितको लागि जनताको हकहित र अधिकारको लागि मैले काम गर्न मलाई पार्टीले कहाँनिर रोक्छ? काम गर्ने वातावरण रोक्यो भन्ने चाहिँ म चाहिँ मान्दिनँ यो कुरा।
पछिल्लो पटक नेभिसङ्घका तदर्थ समिति सहित निर्वाचित समेत चारवटा सभापतिको कार्यकाल हेरौँ, चारवटा कार्यकाल, यी सबै कार्यकालमा चाहिँ कामै गर्न नदिएको, नेतृत्वले चाहिँ जिम्मेवारी नदिएको अथवा काम गर्न खोज्दाखेरि अवरोध गरिरहेको भन्ने गुनासो मात्रै सुनिए।
कोही पनि नेतृत्वले अवरोध गर्दैन। माथि के हो भने
महाधिवेशन गर्नका लागि
महाधिवेशन त नेभिसङको केन्द्रीय अध्यक्षले केन्द्रीय कार्य समितिले गर्नु पऱ्यो नि, महाधिवेशनको तिथि मिति तय गर्नु पऱ्यो, त्यसको लागि चाहिँ चाहिने चाहिँ तपाईँलाई जिल्ला अधिवेशनहरू गर्नु पऱ्यो, क्याम्पस एकाइ अधिवेशनहरू गर्नु पऱ्यो, विश्वविद्यालय समितिको अधिवेशनहरू गर्नु पऱ्यो। आज तपाईँलाई हेर्नुभयो भने एउटा जिल्लामा कतिवटा समिति छन्, एउटा क्याम्पसमा कतिवटा समिति छन्, सबै समितिहरूलाई कम्तीमा एउटा समिति बनाउनु पऱ्यो, अधिवेशन गर्नु पऱ्यो, कुनै अध्यक्षले निर्णय लिन नसक्ने, सबै निविसनका अध्यक्षहरू चाहिँ निर्णय लिन डराउने, निर्णय लिने डराएर हुन्छ, निर्णय लिने डराएर तपाईँहरूलाई अब महाधिवेशन त हुँदैन नि, महाधिवेशनको लागि चाहिने तल्लो तहका अधिवेशनहरू त निर्माण गर्नु पर्ने, सबै निविसनका अध्यक्षहरू चाहिँ लोकप्रिय मात्रै हुनुपर्छ, सबैको प्रिय हुनसक्छ, निर्णय लिँदाखेरि सबैको प्रिय भइँदैन, यो सत्य हो, निर्णय लिँदा कोही रिसाउँछ कोही खुसी हुन्छ, तर निर्णय सङ्गठनको हितमा, निर्णय मुलुकको हितमा, निर्णय आम जनताको हकभित्र अधिकारको लागि चाहिँ निर्णय लिनुपर्छ। नेभिसङ्घले निर्णय लिँदा विद्यार्थीको हकभित्र अधिकारको लागि निर्णय लिनुपर्छ, नेभिसङ्घले निर्णय लिँदा नेपाल विद्यार्थी सङ्घको हकभित्र अधिकारको लागि निर्णय लिनुपर्छ। त्यो निर्णय लिन नेभिसङ्घको केन्द्रीय अध्यक्ष भएको व्यक्तिले कहिले पनि डराउनु हुँदैन, कहिले पनि हात र खुट्टा कपाउनु हुँदैन, जुन दिन हात र खुट्टा कपाउँछ
त्यसो भएको निर्णय
हुन सक्दैन,
त्यसै भएको हो, पछिल्लो समय नेभिसङ्घले नै गर्न नसकायो कि पार्टीमा
नेतृत्वलाई दोष दिनु, म नेभिसङ्घको तत्कालीन जो अध्यक्षहरू भए जो तत्कालीन कार्य समितिमा जो बस्नुभयो उहाँहरूलाई नै दोष दिन्छु,
तर पार्टीमा चाहिँ हात्तीको दाँत जस्तो एउटा देखाउने एउटा चपाउने छुट्टा छुट्टै नेभिसङ्घ भन्यो खडा गरियो तर कुनै पनि जिम्मेवारी नदिने काम गर्न खोज्दाखेरि अवरोध गरिरहने,
नेभिसङ्घलाई जिम्मेवारी दिने कि नेभिसङ्घको समिति बनाएको केन्द्रीय अध्यक्ष दिएको छ, उपाध्यक्ष बनाएको छ, महामन्त्री बनाएको छ, योभन्दा ठुलो जिम्मेवारी के हुन्छ,
महाधिवेशन गर्न नदिने,
महाधिवेशन कहाँ दिएन, महाधिवेशन गर्नलाई त तल्लो तहको अधिवेशन हुनु परेन, कुनै पनि महाधिवेशनको विधान हुन्छ, नेभिसङ्घको पनि आफ्नो विधान छ, कुनै पनि संस्थाको त्यो विधान हुन्छ, एउटा एनजिओको पनि एउटा विधान हुन्छ, त्यो विधान अन्तर्गत रहेर नै महाधिवेशन हुन्छ, त्यस्तै नेभिसङ्घको पनि आफ्नो एउटा विधान छ, त्यो विधानभित्र रहेर कुन कुन संरचनाहरूबाट कसरी प्रतिनिधि आउने, महाधिवेशन प्रतिनिधि रहने, पहिले महाधिवेशन प्रतिनिधिको त चयन हुनु पऱ्यो, महाधिवेशन प्रतिनिधि चयन भएको छैन अनि महाधिवेशन घोषणा गरेर हुन्छ,
तर अब अहिले चाहिँ पछिल्लो पटक फेरि पार्टीकै इतर पक्षले सभापति देउबाको रवैया बढेको, यी भ्रातृ संस्थाहरूमा नेतृत्व चयन गर्ने कुरामा पनि उहाँले एकलौटी गरेको यावत आरोपहरू लगाउँदै छुट्टी भेलाको समेत आयोजना गर्दै रहेछ, यसमा चाहिँ तपाईँको भन्नु केही छ?
मेरो यसको धारणा के भने पार्टी भागभन्डाले चल्नु हुँदैन, पार्टी विधानले चल्नुपर्छ, पार्टीमा सबैले राजनीतिक न्याय राजनीतिक अवसर प्राप्त गर्नुपर्छ, कसैले अवसरमाथि अवसर प्राप्त गरेको गरे गुटको नाममा, कसैले गुटको नाममा चाहिँ सधैँभरि अवसर पाइरहने होइन, गुटको नाममा चाहिँ सधैँभरि के छ भनेदेखि हाबी भइरहने, गुटको नाममा चाहिँ काम नगरेका व्यक्तिहरूले पनि अवसर पाइरहने, गुटको नाममा तपाईँलाई नाता गोतादेखि लिएर सारा मानिस चाहिँ हाबी हुने, यो प्रवृत्ति अन्त हुनुपर्छ। त्यसैले मैले स्पष्ट भनेको छु, पार्टीभित्र राजनीतिक न्याय हुनुपर्छ, पार्टीभित्र राजनीतिक सुरक्षा हुनुपर्छ, पार्टीभित्र सबै कार्यकर्ताहरूले समान र न्यायोचित रूपले अवसर प्राप्त गर्नुपर्छ, यो मेरो एजेन्डा हो, त्यो एजेन्डामा म अडिक छु।
हस्, यो महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
हस्, आउनुहुन्थ्यो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ। कङ्ग्रेसभित्र एक खालको असन्तुष्टि छ नेतृत्वको रवैया बढेको भन्ने। आजको द न्युज प्लस कार्यक्रममा यसो विषयमा रहेर कुराकानी गऱ्यौँ। यो सँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।
यो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।